अब हम ज़ैल में उन पेश गोइयों को लिखते हैं जिनके लिखने का वादा था, लेकिन हम बवजह तकद्दुम ज़मान मुनासिब समझते हैं कि पहले नेमतुल्ला वली की पेश गोई माँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की पेश गोई के लिखी जाए, फिर बाद उसके मियाँ गुलाब शाह की पेश गोई जैसा कि मियाँ करीम बख्श ने लिखाई है दर्ज की जाए। वबिल्लाहि तौफीक। वाज़े हो कि नेमतुल्लाह वली रहने वाले दिल्ली के निवाह के और हिंदुस्तान के औलिया कामिलीन में से मशहूर हैं। उनका ज़माना 560 हिजरी उनके दीवान के हवाले से बतलाया गया है, और जिस किताब में उनकी ये पेशगोई लिखी है उसके तबा का सन भी 25 मुहर्रम उल हराम 1268 है। इस हिसाब से 41 बरस इन अबियात के छपने पर भी गुजर गए, और ये अबियात रिसाला अरबईन फी अहवालिल महदीयीन के साथ शामिल हैं जो मतबूआ तारीख मज़कूरा बाला है। और जैसा कि हम पहले भी लिख आए हैं, इन बैतों को रिसाला अरबईन से शामिल करना इसी गरज से है कि ता किसी तरह सैयद अहमद साहब का मिन जुमला महदियों के एक महदी होना साबित किया जाए। अगरचे इसमें कुछ शक नहीं कि अहादीस में जहाँ जहाँ महदी के नाम से किसी आने वाले की निस्बत पेश गोई रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दर्ज है, उसके समझने में लोगों ने बड़े बड़े धोखे खाए हैं, और ग़लतफहमी की वजह से आम तौर पर यही समझा गया है कि हर एक महदी के लफ्ज़ से मुराद मोहम्मद बिन अब्दुल्लाह है जिसकी निस्बत बाज़ अहादीस पाई जाती हैं। लेकिन नज़र गौर से मालूम होगा कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम कई महदियों की खबर देते हैं, मिन जुमला उनके वो महदी भी है जिसका नाम हदीस में सुल्तान मशरिक रखा गया है, जिसका ज़हूर ममालिक मशरिकिया हिंदुस्तान वगैरह से और असल वतन फ़ारस से होना ज़रूर है। दर हकीकत उसी की तारीफ़ में ये हदीस है कि अगर ईमान सुरैया से मुअल्लक या सुरैया पर होता तब भी वो मर्द वहीं से उसको ले लेता, और उसी की ये निशानी भी लिखी है कि वो खेती करने वाला होगा। गरज ये बात बिल्कुल साबित शुदा और यकीनी है कि सिहाए सित्ता में कई महदियों का ज़िक्र है, और उनमें से एक वो भी है जिसका ममालिक मशरिकिया से ज़हूर लिखा है, मगर बाज़ लोगों ने रिवायात के इख्तिलात की वजह से धोखा खाया है। लेकिन बड़ी तवज्जो दिलाने वाली ये बात है कि ख़ुद आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने एक महदी के ज़हूर का ज़माना वही ज़माना करार दिया है जिसमें हम हैं, और 14वीं सदी का उसको मुजद्दिद करार दिया है, जैसा कि हम आइंदा इंशाअल्लाह बयान करेंगे। बहरहाल अगरचे ये ज़रूर साबित होता है कि 14वीं सदी के सर पर मुल्क हिंद में एक अजीम शान मुजद्दिद पैदा होने वाला है, लेकिन ये सरासर तहक्कुम है कि सैयद अहमद साहब को उसका मिसदाक ठहराया जाए, क्योंकि जैसा कि हम पहले लिख चुके हैं, सैयद साहब ने 14वीं सदी का ज़माना नहीं पाया। अब चंद अशार नेमतुल्ला वली के जो महदी हिंद के मुतालिक हैं माशरा ज़ैल में लिखे जाते हैं। अबियात। कुदरत किरदगार मी बीनम, हालत रोज़गार मी बीनम, अज नजू में ई सुखन न मी गोयम, बल्कि अज किरदगार मी बीनम। यानी जो कुछ मैं इन अबियात में लिखूँगा वो मुनज्जमाना ख़बर नहीं, बल्कि इल्हामी तौर पर मुझको खुदा ताला की तरफ से मालूम हुआ है। गैन वरे साल चूँ गुज़श्त साल, बुला जब कारोबार मी बीनम। यानी 1200 साल के गुज़रते ही अजीब अजीब काम मुझको नज़र आते हैं। मतलब ये कि 13वीं सदी के शुरू होते ही एक इनकलाब दुनिया में आएगा और ताज्जुब अंगेज़ बातें ज़हूर में आएंगी, और हिजरत के 1200 साल गुज़रने के साथ ही मैं देखता हूँ कि बुला जब काम ज़ाहिर होने शुरू हो जाएंगे। गर्दर आईनए ज़मीर जहाँ, गर्दो जंगो गुबार मी बीनम। यानी 13वीं सदी में दुनिया से सिलाओ तकवा उठ जाएगी, फितनों की गर्द उठेगी, गुनाहों का जंग तरक्की करेगा, और कीनों के गुबार हर तरफ फैलेंगे, यानी आम अदावतें फैल जाएंगी, तफरीका और इनाद बढ़ जाएगा, और मोहब्बत और हमदर्दी उठ जाएगी, मगर इन बातों को देख कर गम नहीं करना चाहिए। ज़ुल्मत ज़ुल्म ज़ालिमान दयार, बेहद व बेशुमार मी बीनम। यानी मुल्कों में जुल्म का अंधेरा इंतहा को पहुँच जाएगा, हाकिम रईयत पर اور ایک بادشاہ دوسرے بادشاہ پر اور ایک شریک شریک پر ظلم کرے گا، اور ایسے لوگ کم ہوں گے جو عدل پر قائم رہیں۔ جنگ و آشوب و فتنہ و بیداد، درمیان و کنار می بینم، یعنی ہندوستان کے درمیان میں اور اس کے کناروں میں بڑے بڑے فتنے اٹھیں گے اور جنگ ہوگا اور ظلم ہوگا۔ بندرا خواجہ و شمی یابم، خواجہ را بندہ وار می بینم، یعنی ایسے انقلاب ظہور میں آئیں گے کہ خواجہ بندہ اور بندہ خواجہ ہو جائے گا، یعنی امیر سے فقیر اور فقیر سے امیر بن جائے گا۔ سکہ نو زند بر رخ زر، درہمش کم آیار می بینم، یعنی ہندوستان کی پہلی بادشاہی جاتی رہے گی اور نیا سکہ چلے گا جو کم عیار ہوگا، اور یہ سب کچھ 13ویں صدی میں سلسلہ وار ظہور میں آ جائے گا۔ بعض اشجار بوستان جہاں، بے بہار و سمار می بینم، یعنی قحط پڑیں گے اور باغات کو پھل نہیں لگیں گے۔ غم مخور زاں کے مندری تشویش، خرمی وصل یار می بینم، یعنی اس تشویش اور فتنے کے زمانے میں جو 13ویں صدی کا زمانہ ہے، غم نہیں کرنا چاہیے، کیونکہ میں دیکھتا ہوں کہ وصل یار کی خوشی بھی ان فتنوں کے ساتھ اور ان کے درمیان ہے۔ مطلب یہ کہ جب 13ویں صدی کے یہ تمام فتنے کمال کو پہنچ جائیں گے تو وصل یار کی خوشی اخیر صدی میں ظاہر ہوگی، یعنی خدا تعالی رحمت کے ساتھ توجہ کرے گا۔ چون زمستان بے چمن بے گزشت، شمس خوش بہار می بینم، یعنی جب کہ زمستان بے چمن، مراد یہ ہے کہ جب 13ویں صدی کا موسم خزاں گزر جائے گا تو 14ویں صدی کے سر پر آفتاب بہار نکلے گا، یعنی مجدد وقت ظہور کرے گا۔ دور او چون شود تمام بکام، پسرش یادگار می بینم، یعنی جب اس کا زمانہ کامیابی کے ساتھ گزر جائے گا تو اس کے نمود پر اس کا لڑکا یادگار رہ جائے گا، یعنی مقدر یوں ہے کہ خدا تعالیٰ اس کو ایک لڑکا پارسا دے گا جو اسی کے نمونے پر ہوگا اور اسی کے رنگ سے رنگین ہو جائے گا، اور وہ اس کے بعد اس کا یادگار ہوگا۔ یہ در حقیقت اس عاجز کی اس پیشگوئی کے مطابق ہے جو ایک لڑکے کے بارے میں کی گئی ہے۔ بندگان جناب حضرت او، سربسر تاجدار می بینم، یعنی یہ بھی مقدر ہے کہ بالآخر عمرا اور ملوک اس کے معتقد خاص ہو جائیں گے، اور اس کی نسبت ارادت پیدا کرنا بعضوں کے لیے دنیاوی اقبال اور تاجداری کا موجب ہوگا۔ یہ اس پیشگوئی کے مطابق ہے جو اس عاجز کو خدا تعالیٰ کی طرف سے ملی، کیونکہ خدا تعالیٰ نے اس عاجز کو مخاطب کر کے کہا کہ میں تجھ پر اس قدر فضل کروں گا کہ بادشاہ تیرے کپڑوں سے برکت ڈھونڈیں گے، اور ایک جگہ فرمایا کہ تیرے دوستوں اور محبوں پر بھی احسان کیا جائے گا۔ گلشن شرع راہمی بویم، گل دین را ببار می بینم، یعنی اس سے شریعت تازہ ہو جائے گی اور دین کے شگوفوں کو پھل لگیں گے۔ یہ اس الہام کے مطابق ہے جو براہین احمدیہ کے صفحہ 498 میں درج ہے، جس کا ترجمہ یہ ہے کہ ہر ایک دین پر بذریعہ اس عاجز کے دین اسلام غالب کیا جائے گا، اور پھر صفحہ 491 براہین یہ الہام ہے کہ خدا تجھ کو ترک نہیں کرے گا جب تک کہ خبیث اور پاک میں فرق کر کے دکھلا دے۔ تا چہل سال اے برادر من، دور آن شاہ سوار می بینم، یعنی اس روز سے جو وہ امام ملہم ہو کر اپنے تئیں ظاہر کرے گا، 40 برس تک زندگی کرے گا۔ اب واضح رہے کہ یہ عاجز اپنی عمر کے 40ویں برس میں دعوت حق کے لیے بالہام خاص معمول کیا گیا اور بشارت دی گئی کہ 80 برس تک یا اس کے قریب تیری عمر ہے، تو اس الہام سے 40 برس تک دعوت ثابت ہوتی ہے، جن میں سے 10 برس کامل گزر بھی گئے۔ دیکھو براہین احمدیہ صفحہ 238۔ واللہ علی کل شیء قدیر۔ اگرچہ اب تک حضرت نوح علیہ السلام کی طرح دعوت حق کے آثار نمایاں نہیں، لیکن اپنے وقت پر تمام باتیں پوری ہوں گی۔ آسیاں از امام معصومم، خجل و شرمسار می بینم، اس بیت میں اس بات کی طرف اشارہ ہے کہ اس امام کی جو 14ویں صدی کے سر پر آئے گا، مخالف نافرمان بھی ہوں گے جن کے لیے آخر خجالت اور شرمساری مقدر ہے۔ اسی کی طرف اس الہام میں اشارہ ہے جو فیصلہ آسمانی میں چھپ چکا ہے، اور وہ یہ ہے کہ میں فتح ہوں، تجھے فتح دوں گا، ایک عجیب مدد تو دیکھے گا، اور سجدہ گاہوں میں گریں گے۔ یعنی مخالف لوگ یہ کہتے ہوئے کہ خدایا ہمیں بخش کہ ہم خطاوار تھے۔ ید بیضا کے باو تابندہ باز باز الفقار می بینم، یعنی اس کا وہ روشن ہاتھ جو اتمام کے حجت کی روح سے تلوار کی طرح چمکتا ہے، پھر میں اس کو ذوالفقار کے ساتھ دیکھتا ہوں، یعنی ایک زمانہ ذوالفقار کا تو وہ گزر گیا جب ذوالفقار علی کرم اللہ وجہ کے ہاتھ میں تھی، مگر خدا تعالیٰ پھر ذوالفقار اس امام کو دے دے گا اس طرح پر کہ اس کا چمکنے والا ہاتھ وہ کام کرے گا جو پہلے زمانے میں ذوالفقار کرتی تھی، تو وہ ہاتھ ایسا ہوگا کہ گویا وہ ذوالفقار علی کرم اللہ وجہ ہے جو پھر ظاہر ہو گئی ہے۔ یہ اس بات کی طرف اشارہ ہے کہ وہ امام سلطان القلم ہوگا اور اس کی قلم ذوالفقار کا کام دے گی۔ یہ پیشگوئی بیان ہی ساجز کے اس الہام کا ترجمہ ہے جو اس وقت سے 10 برس پہلے براہین احمدیہ میں چھپ چکا ہے، اور وہ یہ ہے کتاب الولی ذوالفقار علی، یعنی کتاب اس ولی کی ذوالفقار علی کی ہے۔ یہ اس عاجز کی طرف اشارہ ہے، اسی بنا پر بارہا اس عاجز کا نام مکاشفات میں غازی رکھا گیا ہے، چنانچہ براہین احمدیہ کے بعض دیگر مقامات میں اسی کی طرف اشارہ ہے۔